أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، وبه نستعين وهو خير الناصر ومعين. عزیزان گرامی، پچھلے درس میں ہم نے بیان کیا کہ وحی کی حقیقت اور ماہیت کے متعلق تین نظریات ہیں. ان میں سے ہم نے پہلے دونوں نظریات کو بیان کیا، لیکن دوسرے نظریے کو بس خلاصے کے طور پہ میں آپ کی خدمت میں پیش کرنا چاہتا ہوں، تاکہ کہیں یہ تشنہ نہ رہ جائے کہ دوسرا جو نظریہ تھا وہ روشن فکر لوگوں کا تھا. اس میں یہ ہے کہ یہ ہر چیز کی تاویل اور توجیہ کرتے ہیں. فرشتے کی بھی انہوں نے تاویل کی، دین کی بھی تاویل کی، روح القدس کی بھی تاویل کی. لہٰذا یہ چیزوں کو ویسے نہیں لیتے جیسا کہ بیان ہوئی ہیں، بلکہ تاویل کے ساتھ ہی، یعنی ایک اپنے پاس سے تفسیر کرتے ہیں. تو آج ہم آتے ہیں تیسرے نظریے کی طرف. جو تیسرا نظریہ ہے اس میں کیا ہے؟ اس میں یہ سمجھنے کی ضرورت ہے کہ یہ نہ تو بالکل وحی کو ویسے بیان کرتے ہیں جیسے کہ ہم نے پہلا نظریہ بیان کیا کہ وہ بالکل ایک عام نظریہ ہے، اور نہ ہی وحی کو ویسے بیان کرتے ہیں جیسے کہ روشن فکر لوگوں کا ہم نے بیان کیا. یعنی یہ کہتے ہیں کہ جو وحی ہے یہ عقل و شعور کے علاوہ ایک چیز ہے، اور ایک حصے باطنی ہے. یعنی یہ جو حصے باطنی ہے یہ دوسرے افراد میں بھی موجود ہو سکتی ہے، لیکن فرق کیا ہے؟ فرق یہ ہے کہ اس کی شدت اور ضعف میں فرق آ جاتا ہے. اس میں شہید نے جو ایک مثال بیان کی ہے، یہ مثال سمجھانے کے لیے ہے. آپ کہہ سکتے ہیں کہ کوئی دو شخص مثلاً ایران میں زندگی گزارتے ہوں، تو ابھی دونوں مستوی فکری کے اعتبار سے دونوں ایک جیسے ہیں، دونوں میں صلاحیتیں ایک جیسی ہیں، اہلیتیں ایک جیسی ہیں، لیکن ایک بندہ ایسا ہے کہ جس کے پاس، شہید نے چونکہ اس زمانے کی مثال دی ہے کہ اس کے پاس مثلا صرف ٹیلی فون ہو یا ٹیلی گراف ہو، اگرچہ آج کے زمانے میں ہم کہہ سکتے ہیں کہ اس کے پاس جدید جتنے بھی آلات ہیں، آج کل تو ایسے ہی دنیا گلوبل ویلیج اختیار کر چکی ہے، لیکن بہرحال مثال میں کوئی مناقشہ نہیں ہے. ایک شخص کے جس کے پاس یہ وسائل ہیں تو وہ پوری دنیا میں ارتباط قائم کر سکتا ہے، لیکن دوسرا شخص کے جس کے پاس کوئی ایسا وسیلہ نہیں ہے تو وہ دنیا میں دوسرے ممالک میں دوسری جگہوں پہ ارتباط قائم نہیں کر سکتا. تو شہید نے کہا کہ دیکھیں، دونوں ابھی اپنی فکری مستوی کے اعتبار سے یا اپنی صلاحیتوں کے اعتبار سے ایک جیسے ہیں، لیکن ایک کے پاس وسائل ہیں ارتباط کے اور دوسرے کے پاس نہیں ہیں. تو لہٰذا یہ جو حصے باطنی ہے یہ سب میں موجود ہے، لیکن انبیاء میں کیا ہے؟ وہ قوی شکل میں ہے کہ وہ عالم بالا سے، عالم ملکوت سے ارتباط قائم کرتے ہیں، اور جو دوسرے انسان ہیں ان میں ایسا نہیں ہے، اگرچہ مراتب کا فرق آتا ہے. تو شہید اس کو بیان کرنے سے پہلے کچھ مثالیں لاتے ہیں کہ جو اس چیز کو ظاہر کرتے ہیں کہ یہ جو حصے باطنی ہے کہ جس میں انسان جو ہے وہ عالم ملکوت سے متصل ہوتا ہے، وہ صرف انبیاء کے ساتھ خاص نہیں ہے. سب سے پہلے انہوں نے جو ہے حضرت مریم علیہ السلام، جو حضرت عیسیٰ علیہ السلام کی والدہ گرامی تھی، ان کی مثال دی کہ وہ اگرچہ انبیاء میں سے نہیں تھی، اور اسی طرح حضرت موسیٰ علیہ السلام کی والدہ، وہ بھی انبیاء میں سے نہیں تھی، لیکن یہ دونوں شخصیات قرآن میں جب آپ ان کے متعلق دیکھتے ہیں تو قرآن کیا کہتا ہے؟ یا مریم ان اللہ اصطفاکی وطہارکی واصطفاکی علی نساء العالمین، کہ اے مریم، خداوند عالم نے آپ کا انتخاب کیا ہے، آپ کو طہارت بخشی ہے، اور دنیا کی جو خواتین ہیں ان پہ آپ کو کیا، ان پہ آپ کو برتری عطا کی ہے، ان میں سے آپ کا انتخاب کیا ہے. یا مریم اقنوتی لربک واسجدی وارکعی مع الراکعین، اے مریم آپ کا کام کیا ہے، آپ کا وظیفہ کیا ہے، آپ کی ذمہ داری کیا ہے؟ آپ نے اپنے خدا کے سامنے جھکنا ہے، سجدہ کرنا ہے، اور رکوع کرنے والوں کے ساتھ رکوع کرنا ہے. اور اسی طرح یہاں پہ شہید کہتے ہیں کہ جو حضرت زکریہ علیہ السلام تھے وہ پیغمبر تھے، وہ نبی خدا تھے، لیکن کیا ہوتا ہے جب حضرت مریم کے پاس آتے ہیں تو دیکھتے ہیں کہ غذا موجود ہے، کھانا موجود ہے، مختلف انواع کے کھانے موجود ہیں، تو حضرت زکریہ تعجب سے پوچھتے ہیں، یا مریم انا لکی ہذا، کہ اے مریم आपके लिए ये सब कुछ कहाँ से आया? قالت هو من عند الله कि ये खुदावंद आलम की तरफ से इन अल्लाह यरज़ुकु मन यशाउ बगैर हिसाब कि खुदावंद आलम जिसे चाहता है बेहिसाब अता करता है। शहीद कहते हैं कि हमारी इस्तलाह में जो इस मर्तबे पे हो उसे क्या कहते हैं? मुहद्दस। मुहद्दस यानी जिसके साथ बात की जाए, जिसके साथ मलाइका बात करते हैं। तो अभी देखें यहाँ पे जो हज़रत मरियम का ज़िक्र किया गया है वो अंबिया में से नहीं थी लेकिन मुहद्दसा थी, यानी उनके साथ मलाइका हम कलाम होते थे। तो शहीद कहते हैं कि ये अंबिया में से ना होने के बावजूद अपनी उस हिस्से बातनी, अपनी बातनी तहारत की बिना पे इस मकाम पे फाइज थी। और इसके बाद शहीद अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहिस्सलाम की शख्सियत की तरफ आते हैं और इमाम के कुछ फ़ज़ाइल बयान करते हैं। वाकई इमाम की शख्सियत ऐसी है कि शहीद ने उनको यहाँ पे ऐसे बयान किया कि इंसान की रूह सरशार हो जाती है। शहीद इसी मतलब को बयान करने के लिए कि अंबिया के अलावा भी अफराद में ये हिस्से बातनी होती है, ये बातनी तहारत होती है, और ये यहाँ पे इमाम को बयान करते हैं। कहते हैं कि इमाम जो कि नबी नहीं थे लेकिन गैब की ख़बरों से आशना थे, खुदावंद आलम के साथ उनका एक ऐसा ताल्लुक़ था, एक ऐसा कुर्ब था कि उनको ये मकामात हासिल थे। कि इमाम क्या कहते हैं? वलाक़द कुंत मा रसूलिल्लाह बिहरा, कि मैं रसूल खुदा के साथ हरा उस सहरा में था, अरा नूर रिसाला व अशम रीहन नबुवा, अल्लाहु अकबर, कि मैं जो है वो नूर रिसालत को देख रहा था और जो नबुवत की खुशबू है उसको सूंघ रहा था। यानी ये जो चीज़ें हैं, यानी जो चीज़ जो रसूल खुदा को चीज़ें महसूस हो रही थी वो इमाम दर्क कर रहे थे। ये एक जो है एक ख़ास ताबीर है, यहाँ तक कि इमाम फरमाते हैं वला कद समियतु रन्नत शैतान, कि मैंने शैतान के उस आहो फरियाद को, उस नाला को सुना, हीन नज़ूल वही इले, जब रसूल खुदा की तरफ वही नाजिल होती है। अभी ये इमाम का मकाम बयान हो रहा है और रसूल खुदा इमाम को मुखातिब करके कहते हैं कि या अली इन्नका तस्मा मा अस्मा, क्या अली आप वो कुछ सुनते हैं जो मैं सुनता हूँ, व तरा मा आरा, और आप वो कुछ देखते हैं जो मैं देखता हूँ, वला किन्ना का लस्त बिन नबी, लेकिन आप नबी नहीं हैं। यहाँ शहीद एक बहुत ही खूबसूरत बयान करते हैं, कहते हैं कि ये जो इमाम ने रन्ना तो शैतान सुना, शैतान की आहो बुका सुनी, या इमाम ने नूरे रिसालत देखा, शहीद कहते हैं कि ये कोई ऐसी आवाज़ नहीं थी कि अगर हम में से कोई शख्स इमाम की जगह पे होता तो वो भी इसको सुन लेता, नहीं, ये वही की हकीकत को बयान किया जा रहा है कि जो वही की हकीकत है वो इन मादी चीज़ों जैसी नहीं है कि हम अपने हवासे खमसा से उसको दर्क कर सकें, बल्कि ये तो इमाम का वस था कि जिस चीज़ को हम दर्क नहीं कर सकते लेकिन इमाम को खुदावंद आलम ने वो हिस्से बातनी अता की थी जिसकी बिना पे वो रसूल के जो वही की कैफियत है उसको दर्क कर रहे हैं। और यहाँ पे इमाम क्या कहते हैं कि इमाम फरमाते हैं कि इन्नल्लाह सुबहानहु व तआला, गोया इमाम सबब बयान कर रहे हैं किस चीज़ का? इसी चीज़ का कि जो उनको ये कैफियत हासिल है, इन्नल्लाह सुबहानहु व तआला जअला ज़िक्र जिलाअन लिल क़ुलूब, के खुदावंद आलम ने अपने ज़िक्र को दिलों की जला बख्शी है, कि इंसानी दिलों में नूरानियत खुदा के ज़िक्र से आती है। तस्मा बिही बादल वक्रा, कि जब ये कान बहरे हो जाते हैं ज़िक्र खुदा से ये कान सुनने लगते हैं, व तुबसिर बिही बादल अश्वा, और जब ये आँखें बेनाई से महरूम हो जाती हैं तो ज़िक्र खुदा से ये देखने लगती हैं, व तनखात बिही बादल मुआनदा, और जब इंसान सरकश हो जाता है, इंसानी नफ्स में सरकशी आती है ज़िक्र खुदा से, उसमें अतात आती है, उमा बरहा लिल्लाह अज़्ज़त आला फिल बुरहा बादल बुरहा, وفي ازمان الفترات عباد ناجاهم في فکرہم وقلمہم فی ذات عقولہم. کہ یہاں پہ شہید یہاں پہ بیان کرتے ہیں کہ یہاں تک کہ انسان جب خداوند عالم کی عبودیت کا انتخاب کرتا ہے، عبادت کرتا چلا جاتا ہے، تو کیا ہوتا ہے کہ خود خداوند عالم اس سے مخاطب ہوتا ہے، اس کی فکر میں الہام ڈالتا ہے اور اس کی عقل سے ہم کلام ہوتا ہے. اسی مطلب کو عزیزانی گرامی ہم تفصیل کے ساتھ انشاءاللہ آنے والے درس میں بیان کریں گے. وآخر دعوانا ان الحمد للہ رب العالمین.